चलिए सूरत रूम को शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम। अलिफ लाम मीम। गुलिबतिर रूम। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम फरमाने वाला है। अलिफ लाम मीम हरूफ मुकद्दात हैं। रूमी मगलूब हो गए हैं नज़दीक की ज़मीन पर, और वो मगलूब होने के बाद अन करीब गालिब आ जाएंगे। चंद साल में ही, इससे पहले और इसके बाद भी, इख्तियार अल्लाह ही का है। इस रोज़ मुसलमान शादमान होंगे अल्लाह की मदद से। वो जिसकी चाहता है मदद करता है। असल गालिब और मेहरबान वही है। वादा अल्लाह, ये अल्लाह का वादा है और अल्लाह अपने वादे का खिलाफ नहीं करता। और लेकिन अक्सर लोग नहीं जानते, वो तो सिर्फ दुनिया की ज़िंदगी के जाहिर को ही जानते हैं और आखरत से तो बिल्कुल ही बेखबर हैं। क्या इन लोगों ने अपने दिलों में ये गौर नहीं किया कि अल्लाह ताला ने आसमानों और ज़मीन और इनके दरमियान जो कुछ है सबको बेहतरीन करीने से मुकर्रर वक्त तक ही के लिए पैदा किया है। हाँ, अक्सर लोग यकीनन अपने रब की मुलाकात के मुनकिर हैं। क्या उन्होंने ज़मीन में चल फिर कर ये नहीं देखा कि इनसे पहले लोगों का इंजाम कैसा बुरा हुआ। वो इनसे बहुत ज़्यादा तवाना और ताकतवर थे और उन्होंने भी ज़मीन बोई और जोती थी, इनमें से ज़्यादा आबाद की थी, और इनके पास इनके रसूल रोशन दलाइल लेकर आए थे। ये तो नामुमकिन था कि अल्लाह ताला इन पर जुल्म करता, लेकिन दरअसल वो खुद अपनी जानों पर जुल्म करते थे। फिर आखिर बुरा करने वालों का इंजाम बहुत ही बुरा हुआ, इसलिए कि वो अल्लाह की आयतों को झुठलाते थे और इनकी हंसी उड़ाया करते थे। ये तरकु नंबर 4। इसका उन्वान क्या है? अल्लाह के वादे सच्चे हैं। थोड़ा सा इस सूरत के नाम के नाते से और इब्तदाई आयतों से आपको बैकग्राउंड बताना चाहूँगी कि जब नबी सल्लम मक्का में थे तो उस वक़्त दो बड़ी ताकतें थी उस दौर की। एक थी ईरान की, जिसको फारस कहते थे उस दौर में, और दूसरी थी रूम की। जो ईरान था वहाँ बुत प्रस्तों की हुकूमत थी, जैसे मजूसी थे, और जो रूम था वो ईसाई लोग थे। अब मुसलमानों की हमदर्दियाँ रूमियों के साथ थीं, क्योंकि बिलाखिर वो भी तो अल्लाह को मानते और अहले किताब थे, जबकि जो मुशरिकीन मक्का हैं उनकी सारी हमदर्दियाँ अहले फारस के साथ थीं, क्योंकि वो बुत प्रस्त थे। अब हुआ क्या कि मुशरिकीन किसी दौर में जो रूमी थे वो मगलूब हुए, इनके आपस में दोनों की अनबन रहती थी, तो रूमी यानी जो मुसलमान थे वो मगलूब हो गए और मुशरिकीन जो थे वो फारस को फतह हो गई। इस बात पे मक्का के जो मुशरिकीन थे उन्होंने बड़ी खुशियां मनाई कि देखो आज वो दब गए, आज वो दबे हैं तो मुसलमान तुम भी दबोगे। इस बात पे मुसलमानों का दिल बहुत गमजदा था, क्योंकि ऐसे ही मुझे लगता है जैसे मैच होता है ना, तो ना चाहते हुए भी कुछ लोग पाकिस्तान वाले के साथ हो जाते हैं और कुछ इंडिया के साथ हो जाते हैं। वैसे चाहे कुछ करे ना करे, लेकिन अपने मुल्क का साथ ऐसे मौकों पे जरूर देते हैं। फिर जिसको खुशी होती जीत होती है तो उसके साथ हमारा मामला होता है। तो इस सिचुएशन में क्या हुआ कि हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु ने अबू जहल के साथ शर्त लगा ली कि तुम लोग ज़्यादा खुशी ना मनाओ, एक वक्त आएगा कि रूमी फतह पा लेंगे और जो फारिस वाले हैं वो शिकस्त पाएंगे। हालांकि उस वक्त कोई हालात नहीं थे, बिल्कुल वो दबे हुए थे, और अबू बकर ने शर्त लगा दी 5 साल के अंदर। नबी सल्लम पे जब ये आयतें नाजिल हुई कि फी बिद इसिनीन, के कई सालों में, तो आपने हजरत उमर से कहा, अबू बकर से फरमाया कि अपनी शर्त बढ़ा दो, क्योंकि बिद का लफ्ज़ जो है ये 3 से लेकर 10 साल की मुद्दत तक होता है। लिहाजा हजरत अबू बकर सिद्दीक ने अपनी शर्त बढ़ा दी और बिल्कुल वही हुआ। ठीक 9 साल के बाद रूमी जो थे दोबारा जंग हुई, रूमी गालिब आ गए और ईरानी जो थे वो मगलूब हो गए, और ये वही दिन था जिस दिन मुसलमानों को बदर के मैदान में फतह हासिल हुई। तो ये पूरी सूरत के ये जिस रुकू में उसी की तरफ थी कि यफ़रहुल मुमिनून, के उस दिन ईमान वाले फतह पाएंगे। तो लिहाजा इब्तदाई हिस्से में रुकू के पेशन गोई थी कि अनकरीब रूमी जो हैं वो गालिब आएंगे और अल्लाह ताला का इख्तियार है और मुसलमानों को खुशियाँ मिलेंगी। इससे हमें क्या पता चला कि बाज़ औक़ात यानी आज के हालात के तनाजर से अगर आप इस आयतों को देखें तो आज आपको भी लग सकता है किसी वक्त में कि मुसलमान दबे हुए हैं, کوئی زمین کا حتہ یا عموماً مسلمان مغلوب ہی مغلوب دکھتے ہیں. ایسا لگتا ہے کہ جیسے چاروں طرف بس ایک یعنی عجیب سی اداسی ہے. لیکن غم نہ کریں, آج کے دور میں بھی ابو بکر جیسی جرت کرے اور کہے کہ اتنے سالوں کے بعد دیکھنا مسلمانوں کا مطلب کنٹرول ہوگا اور مسلمان جیت جائیں گے, کوئی بڑی بات نہیں ہے. اصل بات کیا ہے کہ جب مسلمان واقعی صحیح اسلام پہ آ جاتا ہے تو اللہ تعالیٰ ایسے وعدے پورے کر سکتا ہے, اور یہ ہوں گے پورے انشاءاللہ تعالیٰ. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اس قیامت سے پہلے ایک دفعہ پھر اسلام کو عروج آئے گا, کہ ایک وقت آئے گا کہ زمین پہ صرف ایک ہی مذہب ہوگا اور وہ اسلام ہوگا, اور حضرت عیسیٰ علیہ السلام کے نزول کے بعد یہ سب ہوگا, اور اس وقت پھر زمین اپنی برکتیں اگلے گی. کہ ایک انار پورے خاندان کو کافی ہوگا, ایک بکری کا دودھ جو ہے وہ پورے گاؤں کے لوگ پئیں گے. آپ کو معلوم ہے کہ چیزوں میں سے برکتیں اٹھ جاتی ہیں ہمارے گناہوں کی وجہ سے. آج جو ہم کہتے ہیں وقت میں بے برکتی ہے, مال میں بے برکتی ہے, صحت کمزور ہے, سب کچھ ہے لیکن دل میں چین نہیں, اس کی وجہ ہمارے گناہ. تو لہٰذا جب سچا اسلام آئے گا انشاءاللہ تعالی وہ وقت جو ہے وہ دور نہیں. ہم بھی آج ابو بکر کی صدیق کی طرح ایک پیشن گوئی کر دیتے ہیں کہ اللہ تعالی نے چاہا, اگر جس تیزی سے اسلام کی طرف اب لوگوں کا رجحان ہو رہا ہے, یعنی آپ کو خوش ہونا چاہیے. میں دیکھتی ہوں کہ اس وقت بوڑھے لوگوں سے زیادہ ینگز کے اندر اسلام کی کوششیں. آپ انٹرنیٹ پہ بیٹھے ہیں, آپ کو ایسی ایسی خوبصورت چیزیں ملتی ہیں کہ میں خوش ہوتی ہوں, اور میں کہتی ہوں کہ اللہ تعالیٰ انشاءاللہ تعالیٰ انہی نسلوں میں ابو بکر صدیق پیدا ہوں گے, انہی میں عمر فاروق آئیں گے, انہی میں عثمان غنی آئیں گے. صرف دیر ہماری ہے کہ ہم کس طریقے سے ان کو پرورش کرتے ہیں اور ان کو گائیڈ کرتے ہیں. تو انشاءاللہ تعالیٰ ہم اس وقت قرآن پڑھتے ہوئے اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم سب کو مسلمانوں کا غلبہ دکھا, ہم دیکھیں کہ کس طرح اسلام غالب ہوتا ہے, اور یہ اللہ تعالیٰ پہ کچھ مشکل نہیں, گو کہ ہمارے حالات اور اسباب اس کی اجازت نہیں دیتے کہ ہم یہ بات کریں. پھر اس کے بعد اللہ تعالیٰ نے دنیا اور آخرت کا تقابل کیا. پہلی بات جو بتائی گئی وہ کیا ہے, بڑی اچھی بات ہے, وہ کیا ہے کہ لوگ دنیا کی زندگی کا ظاہری پہلو دیکھتے ہیں اور آخرت سے غافل ہیں. اس کو ہائی لائٹ کر لیں, آیت نمبر 7 ہے, یعلمون ظاہرا من الحیاۃ الدنیا وہم عن الآخرۃ ہم غافلون. یہ تو ظاہری دنیا کو دیکھتے ہیں. سچی بات ہے کہ جھوٹ ہے؟ جھوٹ تو ہو بھی نہیں سکتا. آج دنیا ظاہر پرست ہو گئی, جو سامنے دکھتا ہے اس کو مانتے ہیں اور جو نہیں دکھتا اس کا انکار کر دیتے ہیں. اللہ تعالیٰ نے اس کے بعد کچھ ایسے لوگوں کی بات کی جو آخرت کے منکر تھے, جو اس دنیا کی اندر کھو گئے, رب کی ملاقات کا انکار کر دیا. لہٰذا ایسے لوگوں کو پھر اللہ تعالیٰ نے اپنی جگہ پہ اس چیز کی طرف رکھ دیا. ہمارے عمل کی بات اس میں بھی وہی ہے کہ ہم نے کبھی مایوس نہیں ہونا. حالت بدل لیں گے, حالات خود ہی بدل جائیں گے انشاءاللہ تعالیٰ. پھر اس کے بعد ہم نے یہ سیکھا اس رکوع سے کہ جائز کام پہ شرط لگائی جا سکتی ہے, لیکن یاد رکھیے کہ پیسے پہ نہیں, پھر وہ جوا ہو جائے گا. عام اگر کوئی ایسی چھوٹی موٹی جیسے جس طرح آپ کہتے ہیں ہلکی پھلکی بات, اس میں اجازت ہے. پھر اس سے ایک اور چیز پتہ چلی, اور وہ کیا ہے کہ وہ لوگ جو ظاہری دنیا کے پیچھے پڑتے ہیں, حقیقت میں پھر وہ آخرت ان کی نظروں سے اوجھل ہو جاتی ہے. اور یہ سچی بات ہے کہ جب انسان دنیا کو بہت قریب سے دیکھنے لگتا ہے نا, تو پھر آخرت اس کو بہت ہی زیادہ دور دکھتی ہے. اللہ تعالیٰ سے یہی دعا کرتے ہیں کہ اللہ تعالیٰ کبھی بھی ہمیں اپنے یعنی ان وعدوں سے غافل نہ کرے, اور ہم اللہ تعالیٰ سے ہمیشہ اچھی امیدیں رکھ سکیں. رکوع نمبر 5, اللہ یبدأ الخلق ثم یعیدہ ثم الیہ ترجعون. اللہ تعالیٰ ہی مخلوق کی ابتدا کرتا ہے, پھر وہی اسے دوبارہ پیدا کرے گا, پھر تم سب اسی کی طرف لوٹائے جاؤ گے. وَيَوْمَ تَقُومُ السَّاعَةُ يُبْلِسُ الْمُجْرِمُونَ. اور جس دن قیامت قائم ہوگی تو گناہگار حیرت زدہ رہ جائیں گے, اور ان کے تمام شریکوں میں سے ایک بھی ان کا سفارشی نہ ہوگا, اور خود یہ بھی اپنے شریکوں کے منکر ہو جائیں گے. وَيَوْمَ تَقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَتَفَرَّقُونَ. اور جس دن قیامت قائم ہوگی اس دن جماعتیں الگ الگ ہو جائیں گی. فَأَمَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ جو ایمان لا کر نیک عمل کرتے رہے وہ تو جنت میں خوش و خرم کر دیے جائیں گے. اللہ تعالیٰ ہمیں ان میں کر دے. وَأَمَّا الَّذِينَ كَفَرُوا وَكَذَّبُوا بِآيَاتِنَا, اور جنہوں نے کفر کیا اور ہماری آیتوں کو اور آخرت کی ملاقات کو جھوٹا ٹھہرایا, وہ سب عذاب میں پکڑ کر حاضر کر دیے جائیں گے. فَسُبْحَانَ اللَّهِ حِينَ تُمْسُونَ وَحِينَ تُصْبِحُونَ, پس اللہ تعالیٰ کی تسبیح پڑھا کرو جب کہ تم شام کرو اور جب صبح کرو. کیوں؟ اس لیے کہ وَلَهُ الْحَمْدُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ, تمام تعریفوں کے لائق آسمان و زمین میں صرف وہی ہے. تیسرے پہر کو اور ظہر کے وقت بھی اسی کی پاکیزگی بیان کرو. یخرج الحی من المیت و یخرج المیت من الحی, وہی زندہ کو مردہ سے اور مردہ کو زندہ سے نکالتا ہے, اور وہی زمین کو اس کی موت کے بعد زندہ کرتا ہے. اسی طرح تم بھی نکالے جاؤ گے. زندگی کو موت کیسے, زمین کی موت یعنی زمین بنجر ہو جاتی ہے, خزاں آتا ہے, یا جب ایسا موسم ہے تو سب ساری فصلیں ختم ہوتی ہیں لیکن اس کے بعد دوبارہ بہار آتی ہے تو زمین پہ سبزہ ہو جاتا ہے. یہ ترکو نمبر پانچ. اس کا عنوان کیا ہے؟ اسی کی تعریف صبح و شام. بنیادی طور پہ اس رکوع میں دو باتیں کی گئیں. ایک تو کیا ہے کہ یہ دنیا دوبارہ بنے گی, اعادہ کیا جائے گا, جیسے پہلے پیدا کیا تھا ویسے پیدا کرے گا, زندہ کو مردہ سے اور مردہ کو زندہ سے نکالتا ہے, اسی طرح مرنے کے بعد ہم سب جیئیں گے. اس کے بعد قیامت آئے گی. اس کے بارے میں سات چیزیں ہم نے دیکھی. نمبر ایک, اس دن مجرم حیرت زدہ رہ جائیں گے. انگلش میں لکھ رہے ہیں تو شاک لکھ لیں, شاکڈ ہوں گے, کیونکہ جب انسان کو کوئی ایسی چیز پیش آتی ہے نا جس کو وہ ایکسپیکٹ نہ کرے تو اس وقت وہ پھر اپنے ہوش کو کھو دیتا ہے. کوئی سفارشی نہ ہوگا, ان کے شریک منکر ہو جائیں گے کہ یہ ہماری بات مانتے تھے. اس دن سب لوگ مختلف گروہوں میں بٹ جائیں گے. ایمان لا کر نیک کام کرنے والے باغوں میں رکھے جائیں گے, اور وہ لوگ جنہوں نے آخرت کو نہ مانا جھٹلایا وہ عذاب میں حاضر کیے جائیں گے. لہذا فسبحان اللہ حین تمسون وحین تصبحون, صبح و شام اللہ کی عبادت کیا, اللہ تعالیٰ کی تسبیح کیا کرو. پورے رکوع میں سے جو ہمارے لیے بات ہے وہ یہی ہے کہ ہم نے اللہ تعالیٰ کی بڑائی کو ماننا ہے, اس کی تعریف کرنی ہے. اور یہ جو کلمات ہیں نا اس سے ملتے جلتے لفظ ہیں, صبح و شام کی دعاؤں میں بھی آتے ہیں, اور آتا ہے کہ حضرت ابراہیم علیہ السلام بھی اسی طرح کے کلمات پڑھتے تھے. اور واقعی بعض کہتے ہیں کہ اس میں نمازوں کی بات بھی ہے نا, صبح اور شام. یہ جو آیت نمبر 17 ہے اس کے اندر فجر اور عشاء کی بات ہے, یعنی یا کہتے ہیں کہ تسبیح سے مراد نماز ہے, کیونکہ نماز بھی تو اللہ کی تعریف ہے نا. انگلش میں اس کو پریئر بھی کہتے ہیں. اور تم سون میں مغرب اور عشاء ہے, اور اسی کے بعد ظہر پر کے بیچ میں عصر اور ظہر کا وقت آ جاتا ہے. تو بہرحال اللہ تعالی ہم سب کے لیے اپنے آپ ہر وقت ہمیں اس کی توفیق دے کہ ہم ہر حال میں اس کو یاد کرتے رہیں. کیا خیال ہے, آپ اپنے بارے سے اپنے آپ سے پوچھ سکتے ہیں کیا میں اللہ کو ہر وقت یاد کرتی ہوں؟ ایک شخص تھے تو کوئی دوسرے ان سے کہنے لگے کہ میں دن میں کچھ گھنٹے, انہوں نے بتایا کہ جیسے میں 5 گھنٹے عبادت کرتا ہوں, تو وہ جب بزرگ ان کی بات سن رہے تھے کہنے لگے میں تو 24 گھنٹے اللہ کی عبادت کرتا ہوں. تو وہ بڑے حیران ہوئے کہ 24 گھنٹے کون ہے جو اللہ کی عبادت کر سکے. تو انہوں نے کہا کہ میں ہر وقت اللہ کو یاد رکھتا ہوں, کوئی بھی کام کرتا ہوں تو نیکی کے ارادے سے کرتا ہوں, تو گویا کہ میرا ہر عمل عبادت لکھا جاتا ہے. اور یقین کریں کہ بہت آسان ہے اللہ تعالیٰ کو محبت سے دیکھنا اور اس کے ساتھ معاملہ کرنا. تو لہٰذا ہم نے عمل کیا سیکھا کہ صبح و شام خود بھی رب کو یاد کرنا ہے اور لوگوں کو بھی رب کی طرف بلانا ہے, صبح کو بھی اور شام کو بھی. چلیے, بہت ہی پیارا آپ کے متعلق رکوع شروع ہو رہا ہے. وَمِنْ آیَاتِهِ أَنْ خَلَقَكُم مِّن تُرَابٍ, اللہ کی نشانیوں میں سے ہے کہ اس نے تم کو مٹی سے پیدا کیا, फिर अब इंसान बनकर चलते फिरते फैल रहे हो। वमिन आयातिहि अन खलक लकुम मिन अनफुसिकुम अज़्वाजा, और उसकी निशानियों में से है कि तुम्हारी ही जिन्स से बीवियां पैदा की ताकि तुम इनसे आराम पाओ। इसने तुम्हारे दरमियान मोहब्बत और हमदर्दी कायम कर दी। यकीनन गौर व फिक्र करने वालों के लिए इसमें बहुत सी निशानियां हैं। इसकी कुदरत की निशानियों में से आसमानों और ज़मीन की पैदाइश और तुम्हारी ज़ुबानों और रंगतों का इख्तलाफ भी है। अक्लमंदों के लिए इसमें यकीनन बहुत निशानियां हैं, और इसकी ये निशानी कि तुम्हारी रातों और दिन की नींद में है, और इसके फजल को तुम्हारा तलाश करना भी है। जो लोग कान लगाकर सुनने के आदि हैं इनके लिए इसमें बहुत सी निशानियां हैं, और इसकी निशानियों में एक ये भी है कि वो तुम्हें डराने और उम्मीदवार बनाने के लिए बिजलियां दिखाता है, आसमान से बारिश बरसाता है और इसी से मुर्दा ज़मीन को ज़िंदा कर देता है। इसमें अक्लमंदों के लिए बहुत सी निशानियां हैं। वमिन आयातिहि अन तकूमा अस्समाउ वल अर्दु बिअम्रिह, इसकी एक निशानी ये भी है कि आसमान और ज़मीन इसी के हुक्म से कायम है। फिर जब वो तुम्हें आवाज़ देगा, सिर्फ एक बार की आवाज़ के साथ ही तुम सब ज़मीन से निकल आओगे। यह अलग बात है कि सुबह एक बार की आवाज़ से बिस्तरों से नहीं निकलते नमाज के लिए, लेकिन क़यामत के दिन बस एक पुकार होगी और कब्रों से निकल आएंगे। कोई नहीं कहेगा मुझे अभी और सोना है। वलहू मन फिस समावाति वल अर्द कुल्लुल लहू क़ानितून, और ज़मीन व आसमान की हर हर चीज़ इसी की मलकियत है और हर एक इसके फरमान के तहत है। वही है जो पहली बार मखलूक को पैदा करता है, फिर से दोबारा पैदा करेगा, और ये तो इस पर बहुत ही आसान है। इसी की बेहतरीन और आला सिफत है आसमानों में और ज़मीन में भी, और वही गलबे वाला और हिकमत वाला है। ये तरकु नंबर 6, इसका उनवान है सुकून का रिश्ता। कौन सा होता है सुकून का रिश्ता? शोहर और बीवी का। अल्लाह ताला ने बड़े खूबसूरत लफ्ज़ों से इस रिश्ते की तारीफ की है, और आज की हमारी किताब भी यही है, इन्हीं आयतों पे है सुकून का रिश्ता। इंशाल्लाह भी इसमें से कुछ चीज़ें आपके साथ शेयर करूंगी। पहले लिख लीजिए पूरे रुकू के मेन पॉइंट्स। अल्लाह ताला ने 11 चीज़ों की यहाँ निशानियाँ पेश की हैं। अगर आप इस रुकू का दूसरा नाम अल्लाह ताला की निशानियाँ भी रख दें तो पूरे कुरान पाक में ये मैक्सिमम रुकू है कि जिसमें अल्लाह ताला ने अपनी मुख्तलिफ चीज़ों को एज अ निशानी पेश की है, कि ये भी निशानी है। निशानी क्या होती है पहले ये तो बताएं कि जिसको देख के कोई याद आता है, कोई कहीं जाता है तो क्या कहता है, ये रख लो मेरी निशानी समझ के। माँ बेटी को कोई चीज़ देती है, कहती है ये मेरी निशानी समझ के रख लो। निशानियाँ क्या होती हैं? जिसको देख के कोई याद आए। अब इस नियत से इन चीज़ों को दोबारा सुने कि क्या वाकई मुझे इन सब को देख के अल्लाह ताला याद आता है? हमने जो भी सुना क्या वाकई हमारा इसमें है? सबसे पहले आप देखिए कि इंसान की अपनी तख्लीक, हम जिन्स बीवियां, फिर मवद्दत और रहमत, एक दूसरे के लिए मोहब्बत के जज्बात, आसमान और ज़मीन की पैदाइश, ज़ुबानों का इख्तलाफ, रंगों का इख्तलाफ, अल्लाह के फजल को तलाश करना, आसमान से बारिश, बिजली, लाइटनिंग जिसको कहते हैं, फिर इसी तरह आसमान और ज़मीन का कायम होना, और सबसे बड़ी निशानी तो क्या है कि क़यामत के दिन जब पुकारेगा तो सब अपनी कब्रों से निकल के आ जाएंगे। फिर इसके बाद चार बातें हमें पता चली कि अल्लाह की निशानियों को देखकर किसी के दिल पे उसके क्या असरात आते हैं, यानी ये निशानियां कब दिखती हैं, आप इसको ये कर लें। हम तो सुबह शाम फिरते हैं, हम तो इन चीज़ों को देख के कम ही याद करते हैं अल्लाह ताला को। हम तो लगता है ऐसे जैसे अपनी सोचों में गर्क रहते हैं, अपने गमों में परेशान हैं या अपनी खुशियों में मस्त हैं, लेकिन कब पता चलती है? नंबर एक, जब बंदा गौर व फिक्र करता है। फिर इन निशानियों के बारे में इल्मी रवैया इख्तियार करता है। फिर जब गौर से सुनता है और अकल से काम लेता है। پورے رکوع میں ہمارے جو اس وقت جس نقطے پہ میں تھوڑی سی تفصیل سے بات کرنا چاہوں گی وہ ہے آیت نمبر 21, بلکہ اگلی بھی اگر اس کے ساتھ ملاتے ہیں, شوہر بیوی کے رشتے کے بارے میں. اصل میں قرآن پاک میں بہت جگہ اور بھی بہت کچھ ہے, لیکن مجھے لگتا ہے کہ اس رشتے کی جو روح ہے نا اس کو بیان کرنے کے لیے یہ آیتیں یونیک ہیں. بہت ہی خوبصورت طریقے سے اللہ تعالیٰ نے یہاں شادی کے مقصد کو پیدا پیش کیا. پانچ مقاصد ہوتے ہیں نکاح کے, شادی کے. اس تناظر سے سنیے اور لکھیے کہ کیا واقعی پھر ہماری شادی کامیاب ہے, کیونکہ اکثر انسان جب شادی کرتا ہے تو ہمیں یہ بھی نہیں پتا ہوتا کہ شادی کیوں ہو رہی ہے. بچیوں سے پوچھیں گے تو وہ کہیں گے اچھے کپڑے پہننے کے لیے ہوتی ہے, اچھے اچھے زیورات ملیں گے. اسی طرح ساس سے پوچھیں تو وہ کہتے ہیں گھر میں کام کرنے والی آ جائے گی, میں تھک گئی ہوں کام کر کر کے. شوہر سے پوچھیں تو وہ کچھ اور تقاضے رکھیں گے, لیکن دنیا کے سب سے سچے انسان نبی صلی اللہ علیہ وسلم کی زبان سے جو ہمیں معلوم ہوئی باتیں ان سب کا خلاصہ آپ کے سامنے رکھوں گی کہ شادی سے کیا ملتا ہے. نمبر ایک, اخلاق کا تحفظ. اخلاق کیا ہوتا ہے؟ خلق. انسان کی جذباتی ضروریات کی تسکین ہوتی ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ نکاح کیا کرو اس سے نگاہ جھک جاتی ہے. جب ایک چیز انسان کو گھر میں مل جاتی ہے تو پھر وہ مرد باہر نظر نہیں ڈالتے. تو پہلی چیز کیا ہے کہ نکاح جو ہے وہ انسان کے اخلاق یعنی اس کو کرپٹ ہونے سے بچاتا ہے. دوسری چیز کیا ہے؟ احساس تحفظ, سیکیورٹی. شادی کے بعد میرا خیال ہے کہ لڑکی کے لیے اور لڑکا دونوں ایک واقعی اپنے آپ کو سیکیور محسوس کرتے ہیں. خاص طور پہ عورت کی فطرت کے اندر ایک کمزوری ہے نا, تو وہ مرد کے سامنے اپنے آپ کو بہت محفوظ سمجھتی ہے. اور مرد کہیں جاتا ہے یا اگر تھوڑے ہی دن کے لیے جاتا ہے تو وہ اپنے آپ کو انسیکیور فیل کرتی ہے. پھر تیسری چیز کیا ہے؟ خاندان کی تشکیل. ایک مسلم خاندان وجود میں آتا ہے اور اسی سے پھر دونوں ایک نیا وجود جو ہے اس معاشرے کے اندر ایک نیا یعنی سلسلہ شروع ہوتا ہے. چوتھا مقصد ہوتا ہے نسل کی بقا یعنی اولاد کا حصول, اللہ تعالیٰ نے اس کے ساتھ رکھا. اور پھر پانچویں چیز کیا ہے کہ تربیت اولاد. جب کوئی یہ پانچوں کام کر لیتا ہے تو سمجھ لیجئے کہ اس نے شادی کا مقصد جو ہے وہ حاصل کر لیا. اب اس رکوع میں اللہ تعالیٰ نے شوہر اور بیوی کو ایک دوسرے کے لیے سکون کا قرار دیا حصہ. ہم اپنے آپ سے پوچھیں کیا میں اپنے شوہر کے لیے باعث سکون ہوں؟ آج ہم سب پوچھیں گے. لکھیے اپنے لیے کام کہ ہم نے اپنے شوہر سے پوچھنا ہے کیا میں آپ کے لیے سکون کا ذریعہ ہوں. اب دیکھیے کہ اگر سب کچھ مل گیا اور شادی کے بعد سکون نہیں ملا تو اس آیت کی روشنی میں وہ شادی کامیاب نہیں. وہ بیویاں جو شوہروں کی بے سکونی کا باعث رہیں, ان کے سر پہ سوار رہیں, ہر وقت ان کی فرمائشیں, ان کے تانے, ان کے لاڈ اور نخرے, پھر سمجھ لیجئے کہ وہ شوہر جو ہے کامیاب نہیں ہوا. اسی طرح اس کے اپوزٹ اگر کوئی شوہر اپنی بیوی کے لیے خوشی کا ذریعہ نہیں تو پھر سمجھ لیجئے کہ وہ بھی ایسا درست نہیں ہے. اس پہ انشاءاللہ ہم مطلب بات کریں گے دوبارہ بھی کہیں, لیکن اس وقت میں آپ کے سامنے 8 پوائنٹس رکھنا چاہتی ہوں کہ رشتہ ازدواج کو کیسے مضبوط بنایا جائے. اور خاص طور پہ آج کے معاشرے میں اس کی بہت ضرورت ہے, کیونکہ بہت زیادہ چیزیں جو ہیں وہ انسان کے لیے ناقابل برداشت ہوتی جا رہی ہیں. گھروں کے ٹوٹنے کا جو ریشو ہے وہ بننے سے زیادہ ہو رہا ہے. سب سے پہلی چیز کیا ہے؟ اظہار محبت. کبھی اس میں اپنے آپ کو بخیل نہ کریں کہ اپنے شوہر کو یہ کہیں کہ آئی لو یو, مجھے تم سے محبت ہے, آپ مجھے اچھے لگتے ہیں, محبت کیجئے. کہتے ہیں کہ محبت فاتح عالم. انسان جب محبت کا اظہار کرتا ہے تو خود بخود دوسرے کے دل میں آپ کے لیے جگہ آتی ہے. دوسری چیز جو اس رشتے کو مضبوط کرتی ہے, میں اس کو ایسے کہوں گی کہ یہ کیل ہے, جیسے کسی ٹیبل کو جوڑنے کے لیے کیل لگاتے ہیں نا, تو پہلا کیل آپ لگائیں گے محبت کا یعنی اظہار محبت اور محبت, دوسرا لگائیں گے احترام کا. ادب پہلا قرینہ ہے محبت کے قرینوں میں سے. جس میں احترام ختم ہو گیا وہ رشتہ نازک ہوگا. جب شوہر اور بیوی کے آپس میں رسپیکٹ ختم ہو جاتی ہے نا تو وہ رشتہ جو وہ ختم ہو جاتا ہے. ادب سے بات کرنا، سلام کرنا، ان کی بات کو نہ کاٹنا، قطع کلامی، دوسروں کے سامنے شوہر بیوی کی عزت کرے، بیوی شوہر کی بات کرے، تعریف کرے، یہ چیزیں رشتہ ازدواج کو مضبوط کرتی ہیں. تیسری چیز ہے شکوہ و شکایت سے گریز کرنا. بعض دفعہ کچھ عورتیں صرف اسی لیے بری بنتی ہیں کہ وہ ہر وقت شوہروں کے شکوے کرتی ہیں اور شکایتیں، اور بعض اوقات مرد بھی ایسا ہی کام کرتے ہیں. تو یاد رکھیے کہ یہ آپ خود اپنے اس رشتے کو توڑنے والی بات کریں گے. اگلی چوتھی چیز جو اس رشتے میں پختگی لاتی ہے وہ کیا ہے؟ حقیقت پسندانہ توقعات، ریئلسٹک اپروچ. وہ کیا ہوتی ہے؟ جو شوہر کے وسائل ہیں اسی کے مطابق خواب دیکھیے، جو اس کی صلاحیتیں ہیں، جو وقت ہے وہ رکھیں. یہ وہی بات ہے جو میں نے چند دن پہلے چھیڑی تھی آپ کے سامنے، کہ آج ہم میڈیا کے نام پہ فلموں ڈراموں میں سے نان ریئلسٹک وے آف لیونگ دیکھتے ہیں. ہمارے ینگسٹر جب ان فلموں میں ان کو ناچتے گاتے، باغوں میں پھدکتے پھدکتے دیکھتے ہیں تو ایک عجیب قسم کا تصور قائم کر لیتے ہیں. اب جب گھر میں آ کے ان کے کپڑے بھی دھونے پڑتے ہیں، ان کا کھانا بھی پکانا پڑتا ہے، ان کے چیزوں کو ٹھیک بھی کرنا پڑتا ہے، تو ایسے لگنے لگتا ہے کہ جیسے شادی کامیاب نہیں ہوئی. جتنا ریئلسٹک ہوں گے اتنا فائدہ ہوگا. میں نے دیکھا کہ لوگ بعض دفعہ بہت اس چیز کو پسندیدہ شادی سمجھتے ہیں کہ جس میں بہت ہو. میں نے ایک دفعہ کسی جگہ بات کی تو میں نے کہا کہ مثال ہے کہ آپ کہیں شادی ہوتی، ینگ بچیاں ہی تھیں میرے ساتھ اب بھی، تو میں نے کہا کہ آپ کیا سمجھتے ہیں کہ شادی کامیاب کیا ہوتی ہے؟ تو کہنے لگیں کہ وہ، مطلب جو ان کا خلاصہ تھا بات کا وہ یہی تھا کہ شوہر جو ہے وہ بیوی کو وش کرے، پھر وہ اس کو گفٹس دے، پھر اینیورسری پہ گفٹ دے، پھر اس کو پھول دے، اس طرح کی باتیں کرنے لگی. اس کو برتھ ڈے کی وش کریں، پھر وہ باہر ہوٹلنگ کریں، اچھے اچھے کپڑے پہن کے جائیں، ہاتھ میں یہ کریں. تو ہماری نظر میں شادی کامیاب یہ ہے. تو میں نے ہنس کے کہا، میں نے کہا آپ کے انکل نے آج تک مجھے پھول نہیں دیا، آج تک انہوں نے مجھے گانا نہیں سنایا، آج تک ہم نے یہ سب کچھ نہیں کیا، لیکن میں الحمدللہ کہہ سکتی ہوں کہ ہماری شادی بہت کامیاب ہے. کہیں گے یس آنٹی یو آر کیوپڈ کپل، یعنی کچھ بچیاں کہیں آپ تو بہت اچھا کپل ہیں. تو میں نے کہا کہ بیٹا یہ کوئی چیزیں نہیں، ٹھیک ہے یہ چیزیں جگہ رکھتی ہیں، لیکن اصل ریئلسٹک لائف کے کہ جو ایک دوسرے کی ہمیشہ کی بات ہو. اخبار میں خبر چھپی تھی ویلنٹائن ڈے پہ پاکستان میں کہ ایک بیوی نے صرف اس وجہ سے اپنے شوہر سے طلاق لے لی کہ میرے میاں نے مجھے ویلنٹائن پہ وش نہیں کیا. اور وہ شوہر جو اس دواجی زندگی کے ادب اور تقاضے نہیں جانتا، میں اس کے ساتھ نہیں رہ سکتی. یقین کریں یہ پاکستان کی بات ہے. کہتے ہیں کہ اس دن شہر میں پھول ختم ہو گئے تھے کیونکہ ہر جوڑے نے اپنے جوڑے کو دینے تھے. ٹھیک ہے میں نے شروع میں پہلے اظہار محبت میں یاد بتا دی، لیکن یاد رکھیے کہ یہ ہمیشہ کی بات نہیں. بعض لوگ شادی نہیں ہوتی تو کہتے ہیں یہ خوشیوں کے دن ہیں، یہ چاؤ کے دن ہیں. سنا ہوا نا؟ تو مجھے کسی کی بات یاد آتی ہے، وہ کہتے ہیں کہ یہ چاؤ کے دن نہیں ہوتے، چاؤ تو وہ ہوتے ہیں جو ساری زندگی نبھیں. تو بعض وقت شروع میں اتنا نیچرل کر دیتے ہیں، قرض لے کے بھی ادھر ادھر جانا پڑے، گھومنا پڑے، لیکن بعد میں نہیں. تو ریئلسٹک اپروچ. اگلی چیز کیا ہے؟ دل جوئی. یہ کبھی نہیں ہو سکتا کہ زندگی میں کوئی پریشان نہ ہو، اس پہ پر تنگی نہ آئے. بیوی کا فرض کیا ہے؟ کہ شوہر کی دل جوئی کرے. دل جوئی مین یہ کہ جیسے آپ اس کی، وہ پریشان ہے تو آپ اس کو اچھے ورڈز بولیں، اپریشیٹیو کہہ سکتے ہیں، یا مشکلوں میں اس کو تسلی دینا. سم ٹائم ہو سکتا ہے وہ جاب پہ کسی پریشان میں ہو. جی جی، یعنی بہرحال اب آپ سمجھ چکے ہوں گے. تو بہرحال یہ کہ دل جوئی کرنا. کبھی کاروباری پریشانیوں میں شوہر آ سکتا ہے، ہو سکتا ہے اسی دن آپ نے اس کے ساتھ بازار جانے کا پروگرام بنایا ہو، اب اس دن اس کو جاب سے اتنی کوئی مشکل پڑ گئی، تو بجائے اس کے کہ آپ اس کو تانو تشنی کریں، آپ دیر سے آئے، بلکہ آپ اس کے مشکل کے اندر رہیں. اور اگلی چیز کیا ہے؟ شکر گزاری. میرا دل چاہتا ہے کہ اس کو میں سب سے اوپر موٹا کر کے لکھ دوں. یقین کریں بہت سارے رشتوں میں جو ناکامی ہوتی ہے وہ شکر گزاری کے جذبات کی کمی ہے. بیوی شوہر سے نالا ہے کہ کیا مصیبت ہے، اس سے اچھا یہ تھا، وہ تھا، یہ کیسا میاں مل گیا. اور شوہر ہر وقت اپنی بیوی کو دوسروں کی بیویوں کے ساتھ ملاتے رہتے ہیں. حقیقت کیا ہے کہ جب انسان جو ہو اس کو قبول کر لیں، میری قسمت میں آپ ہی تھے اور آپ سے اچھا مجھے نہیں مل سکتا تھا. یقین کریں ایک لمحے کے لیے آپ خود کو یقین دلا لیں اور اپنے شوہر کو اس چیز کا یقین دلا دیں کہ آئی ایم سو تھینک فل کہ آپ نے مجھ سے شادی کی. आप देखेंगे कि इससे कोई कमी बेशी होती है ना, तो वो भी जो है अल्लाह के हुक्म से निकल जाती है। नबी सल्लम ने फरमाया था कि मैंने एक कसरत से औरतों को जहन्नुम में जलते देखा क्योंकि वो शोहरों की नाशुक्रियाँ करती हैं। तो लिहाजा इससे बहुत ही ज़्यादा अवॉइड करने की ज़रूरत है। और अगली चीज़ क्या है इसमें, ऐब जोई, किसी के ऐबों को वाज़े नहीं करना। क्योंकि आप देखिए जो ऐब उठाता है ना लोगों के, उसको खूबियाँ नहीं नज़र आती। कुरान पाक में शोहर और बीवी को एक दूसरे का लिबास कहा, और लिबास क्या है कि वो इंसान के ऐब छुपाता है। और कोई इंसान ऐसा नहीं है कि उसके अंदर ऐब ना हो, तो बेहतर क्या है कि उसको छुपा दिया जाए। और आखिरी चीज़ क्या है, दरगुजर। जितना दरगुजर ज़िंदगी में आएगा उतना ही ज़्यादा आप सीखेंगे। मैं इसको हमेशा ऐसे सोचती हूँ कि एक रिश्ता वो होता है जो अल्लाह ताला दुनिया में आते ही बच्चे, माँ बाप, भाई बहनों की सूरत में डालता है। हमें अपने माँ बाप से फितरी मोहब्बत है ना, बच्चे से माँ को, बहन भाइयों, क्योंकि ये हम नसब के रिश्ते हैं। लेकिन जो ससुराली रिश्ते हैं ना, जिसमें शौहर भी आता है, ये मोहब्बत कौन सी होती है जिसके लिए इंसान को कोशिश करनी पड़ती है? वो कौन सी है, वहबी, अल्लाह ने अता कर दी। और ये कौन सी है, कस्बी, इसके लिए मेहनत करनी पड़ती है। जितना घुलेंगे, जितना चीनी की तरह घुल जाएंगे, अपना टेस्ट देंगे। और जो अकड़ के रहते हैं ना, जो हमारे वालिद एक बड़ी अच्छी मिसाल देते थे, कहते थे कि जो कंकर होता है ना, वो पूरा खाना पक जाता है ना, चावल के अंदर कोई कंकर पक जाए वो नहीं घुलता, जब भी मुंह में डलता है जायका ख़राब करता है। इसके बरक्स चीनी जो है या नमक है वो पानी में घुल जाता है। अच्छी लड़की कौन होती है जो शौहर के लिए घुल जाए, उसके उसको जायका दे, उसका टेस्ट आए, ये नहीं कि उसको देख के उसका मुँह का जायका जो है वो बिगड़ जाए। तो बहरहाल बहुत ही अहम मौजू है, इंशाल्लाह कुछ बातें इसमें फिर हम बाद में भी करेंगे। फिर इसी तरह उसके राजों की हिफाजत, गुस्से पे काबू, सब्र, साफ सुथरा रहना। मैंने इस पे एक बहुत अच्छा दर्स तैयार किया हुआ है, कभी कहीं ख़ास तौर पे वहाँ जिधर किसी बच्ची की शादी हो, तो उसमें गलिबन 21 पॉइंट्स हैं कि हाउ टू बी अ सक्सेसफुल वाइफ। तो उसमें तो बहुत ही और तरह हमने इसको लाइट से वे में किया हुआ है। कभी किसी की शादी होगी आप लोगों में तो फिर इंशाल्लाह आपको भी वो दर्स सुना देंगे, ठीक है। बहरहाल अल्लाह ताला से यही दुआ करनी चाहिए कि अल्लाह ताला सबके घरों में सुकून दे। अब देखिए कि सुकून नहीं है ना तो कुछ भी नहीं है, दिल में खुशी नहीं होती ना तो बड़े बड़े अच्छे अच्छे चीज़ें, जेवरात कुछ भी फ़ायदा नहीं देते। अमूमन हम ये सोच रहे होते हैं कि इसमें दूसरे का कसूर है, लेकिन कभी कभी हमारा भी होता है। चलिए रुकू नंबर 7, दारबलकुम मसलम मिन अनफुसिकुम। अल्लाह ताला ने तुम्हारे लिए एक मिसाल खुद तुम्हारी ही बयान फरमाई, जो कुछ हमने तुम्हें दे रखा है क्या इसमें तुम्हारे गुलामों में से भी कोई तुम्हारा शरीक है कि तुम और वो इसमें बराबर दर्जे के हो, और तुम इनका ऐसा ख़तरा रखते हो जैसा खुद अपनों का। हम अकल रखने वालों के लिए इसी तरह खोल खोल कर आयतें बयान कर देते हैं, बल्कि बात ये है कि ये जालिम तो बग़ैर इल्म के ख्वाहिश परस्ती कर रहे हैं। इसे कौन राह दिखाए जिसे अल्लाह ताला राह से हटा दे, इनका एक भी मददगार नहीं। बस आप यकसू होकर अपना मुंह दीन की तरफ मुतवज्जे कर दें। अल्लाह ताला की वो फितरत जिस पर इसने लोगों को पैदा किया है, अल्लाह ताला के बनाए को बदलना नहीं, यही सीधा दीन है। लेकिन अक्सर लोग नहीं समझते। मुनीबीन इलैह वत्तकूहु व अकीमुस्सला, लोगो अल्लाह की तरफ रजू होकर इससे डरते रहो और नमाज कायम रखो और मुशरिकीन में से न हो जाओ। इन लोगों में से जिन्होंने अपने दीन को टुकड़े टुकड़े कर दिया और खुद भी गिरोह गिरोह हो गए, हर गिरोह जो चीज़ उसके पास है उसी में मगन है। लोगों को जब कभी कोई मुसीबत पहुंचती है तो अपने रब की तरफ पूरी तरह रजू होकर दुआएं करते हैं, फिर जब वो अपनी तरफ से रहमत का मजा चखाता है तो इसमें से एक जमात अपने रब के साथ शिर्क करने लगती है, ताकि वो इस चीज़ की नाशुक्री करें जो हमने उन्हें दी है। अच्छा तुम फ़ायदा उठा लो, अभी अभी तुम्हें मालूम हो जाएगा। क्या हमने इन पर कोई दलील नाजिल की है जो इसे बयान करती है जिसे ये अल्लाह के साथ शरीक कर रहे हैं? और जब हम लोगों को रहमत का मज़ा चखाते हैं तो वो खूब खुश हो जाते हैं, और अगर इन्हें इनके हाथों के करतूत की वजह से कोई बुराई पहुंचे तो एकदम वो महज ना उम्मीद हो जाते हैं। अवलम यरौ अन्नल्लाह यबसुतु रिज़्क लिमन यशाउ व यक़दिर, क्या उन्होंने ये नहीं देखा کہ اللہ تعالیٰ جسے چاہے کشادہ روزی دیتا ہے اور جسے چاہے تنگ, اور اس میں بھی لوگوں کے لیے جو ایمان لاتے ہیں نشانیاں ہیں. پس قرابت والوں کو, مسکین کو اور مسافر کو, ہر ایک کو اس کا حق دیجئے. یہ ان کے لیے بہتر ہے جو اللہ کا منہ دیکھنا چاہتے ہیں, ایسے ہی لوگ نجات پانے والے ہیں. وَمَا آتَيْتُم مِّن رِّبَا, جو تم سود دیتے ہو کہ لوگوں کے مال میں بڑھتا رہے, وہ اللہ کے ہاں نہیں بڑھتا. اور جو کچھ صدقہ و زکاۃ تم اللہ کا چہرہ دیکھنے یعنی اس کی خوشنودی کے لیے دو, تو ایسے ہی لوگ اپنا دگنا کرنے والے ہیں. اللہ الذی خلقکم ثم رزقکم ثم یمیتکم ثم یحییکم, اللہ وہ ہے جس نے تمہیں پیدا کیا, پھر روزی دی, پھر مار ڈالے گا, پھر زندہ کر دے گا. بتاؤ تمہارے شریکوں میں سے کوئی بھی ایسا ہے جو ان میں سے کچھ کر سکتا ہو؟ اللہ تعالیٰ کے لیے پاکی اور برتری ہے ہر اس شریک سے جو یہ لوگ مقرر کرتے ہیں. رکوع نمبر 7 تھا, اس کا عنوان کیا ہے؟ صرف میرے ہو جاؤ. یہ اللہ تعالیٰ کا تقاضا ہے اپنے بندوں سے. اس کے اندر ہم نے شروع میں ایک یعنی ہم نے اس میں بنیادی طور پہ تین چیزیں دیکھیں. پہلی چیز اس میں کیا دیکھی؟ کہ عقیدہ شرک غیر معقول ہے. اللہ تعالیٰ نے یہاں ہمیں توحید کا درس کیسے سکھایا؟ کہ وہ لوگ جس طرح دنیا میں اپنے غلاموں کو اپنے مال میں شریک نہیں کرتے, کیا اللہ تعالیٰ اپنے اختیارات میں کسی بزرگ کو یا کسی زندہ یا مردہ کو شریک کرے گا؟ یعنی اس کی کوئی دلیل ہی سمجھ میں نہیں آتی جو لوگ پیش کرتے ہیں. پھر اس میں دو مثالیں ہم نے دیکھی. پھر اسی طرح یہ بات پتہ چلی کہ کچھ لوگ اتنے واضح اللہ کی دلائل اور نشانیوں کو دیکھنے کے باوجود کیوں شرک کرنے لگتے ہیں. اس کی 9 وجوہات یا 9 رویے ان کے ہمارے سامنے آتے ہیں. نمبر 1, بے سوچے سمجھے اپنے خیالات کے پیچھے لگنا. آپ کہیں بھی شرک ہوتا دیکھ لیں, اس کے اندر خیالات کی پرستش ضرور ہوگی. ہاں, ہمارا خیال ایسا ہوتا ہے, میرا خیال ہے, میں نے سنا ہوا ایسا ہوتا ہے. عموماً لوگ دین کی بھی کوئی بات کرتے ہیں تو اس میں خیالات کی بات کرتے ہیں. مثلاً میں نے دیکھا ہے کہ کوئی سوال کرتا ہے نا, تو اس سے پہلے کہ آپ جواب دے دیں اسی محفل میں سے کوئی ایک اٹھتا ہے, نہیں میرا خیال ہے کہ ٹھیک ہے, نہیں میرا خیال ایسا کر لینا چاہیے. تو یہ کیفیت انسان کو شرک کی طرف لے جاتی ہے, اس سے بہت زیادہ محتاط رہنے کی ضرورت ہے. دوسری چیز اس میں کیا ہے کہ بھٹک جانا, پھر مایوس ہو جانا. تکلیف میں رجوع کرنا اللہ کی طرف چاہیے, وہ کسی اور کی طرف کرے. پھر اسی طرح آپ دیکھیے کہ رحمت آئے تو نہ شکری کرنا, پھولے نہ سمانا, یعنی خوشیوں میں بھٹک جانا, گروہوں میں بٹ جانا, ہر وہ کام جو خود کر رہے ہیں بس اسی کو اچھا سمجھنا, بغیر دلیل کے شرک کرنا. اللہ تعالیٰ نے 10 باتوں کا حکم دیا کہ تم نے کیا کرنا ہے. نمبر 1, صرف میرے بن جاؤ, سب سے ہٹ کے یکسو, فوکسڈ, حنیف, جیسے کہ حضرت ابراہیم علیہ السلام تھے. پھر اس فطرت پہ قائم رہو جو اللہ نے پیدا کی. فطرت پہ قائم رہنے سے کیا مراد ہے؟ فطرت اللہ التی فطر الناس علیہا, تو یہ فطرت وہی ہے توحید کی جس پہ اللہ تعالیٰ نے ہم سب سے عہد لیے تھے. یعنی زندگی میں فطری رویے اختیار کرنے چاہیے. پھر اگلی چیز کیا ہے؟ اللہ کی طرف رجوع کرنا ہے, نماز قائم کرنی, مشرکین میں سے نہ ہو جاؤ, مسافر اور مسکین کو اس کا حق دو, زکاة میں سے اپنا مال بڑھاؤ, سود سے مال نہیں بڑھتا, اور اللہ کی خوشنودی چاہو, یہی کامیابی ہے. ہمارے لیے اس پورے رکوع میں سب سے بنیادی چیز کیا ہے؟ یکسو ہونا. کیا ہوتا ہے یکسو ہونا؟ فوکسڈ. کیا ہوتا ہے؟ کہ انسان دنیا میں رہتے ہوئے رہے لوگوں میں معاملات ان سے رکھے, تعلقات ان سے بڑھائے, حقوق ان کے ادا کرے, لیکن اس کا دل اپنے رب کے ساتھ اٹکا رہے. وہ کہتے ہیں نا کہ جس سے محبت ہوتی ہے وہ انسان کے خیالوں میں رہتا ہے, बच्चे से मोहब्बत होती है तो माँ कुछ भी काम करती है ना तो बार बार पलट पलट के उसको देखती है कि वो ठीक है, सो रहा है, गिरने वाला तो नहीं है। ये मोहब्बत के तकाजे होते हैं। जब दुनिया से मोहब्बत होती है ना तो पलट पलट के दुनिया की तरफ भागते हैं। जिनको दुनिया की चीज़ों से मोहब्बत होती है वो हर वक्त बाजारों में पहुंचे होते हैं। इसी तरह अल्लाह ताला क्या चाहता है कि तुम्हारे दिल में मेरी मोहब्बत रहे, तुम करो अपने काम, लेकिन जब मैं पुकारूं तो हय्या अलस्सला नमाज की तरफ आ जाओ। तुम अपने कामों में रहो लेकिन जो ही मेरा कोई हुक्म आए तुम उसको मान लो। और यकीन करें कि जो अल्लाह के साथ जुड़ जाता है ना उसको फिर दुनिया में वो कुछ मिलता है जो सारी दुनिया की नेमतें मिलके नहीं मिल सकता। तो लिहाजा कोशिश करनी है कि अल्लाह के लिए खालिस हो जाएं। अल्लाह से दुआ करने का मज़ा ही तब आता है जब खालिस हो जाते हैं। वरना मैंने तो देखा है कि इंसान अल्लाह ताला से दुआ करते हुए भी शर्माता है। कुछ लोगों का रवैया देखा है, कहते हैं हमारे लिए दुआ करें, तो कहा जाता है कि आप खुद अपने लिए भी करें, क्योंकि जो अपने लिए खुद नहीं करता ना उसको दूसरे की नहीं लगती। अब आप कहते हैं आप खुद अपने लिए करें, वो कहते हैं नहीं जी हम तो गुनाहगार हैं। ये एक जुमला है, ये नहीं सोचते कि गुनाहगार हैं, असल में वो एक पर्दा आ चुका होता है अपने गुनाहों की वजह से। ये ऐसी है जैसे हमने किसी की बहुत बुराइयां की हो ना कहीं बैठ के, फिर जब वो हमारे सामने आ जाता है ना तो हम उसे आंखें नहीं मिलाते। किस खौफ के तहत कि शायद इसको किसी ने बता ना दिया हो कि इन्होंने मेरी बुराई की थी। तो असल चीज़ क्या है कि अल्लाह से ताल्लुक जोड़ना है। जितना आप खुद अल्लाह ताला से अपने आप को जोड़ेंगे आप देखेंगे कि आपकी ज़िंदगी में सुकून आ रहा है, खुशी आ रही है और आप इंडिपेंडेंट होते जा रहे हैं। दूसरों को बीच में लाने, उसके ज़रिए से बात करना, तो उससे बहुत ही बेहतर ये होता है कि इंसान अल्लाह ताला के साथ अपने मामले को दुरुस्त कर ले।